सूरत अल अनफाल। सूरत अल अनफाल मदनी सूरत है। अनफाल का लफ्ज नफिल की जमा है। नफिल एक्स्ट्रा चीज, तत्वो। हम नमाजों में जो नफिल पढ़ते हैं वो भी यही लफ्ज है, लेकिन इसका इस्तलाही माना माले गनीमत है। सिर्फ एक इस लफ्ज पे गौर करने से इस्लाम के अंदर नजरिया जिहाद जो है वो खुल के सामने आता है। और वो क्या कि जंग का या जिहाद का असल मकसद माल जमा करना नहीं, और ना ही किसी इलाके को फतह करना। असल मकसद जो जिहाद का होता है वो अल्लाह की रज़ा को तलब करना है। जिस शख्स ने सिर्फ अल्लाह की रज़ा को तलब करने के लिए जिहाद किया, उसका जिहाद तो जिहाद फी सबीलिल्लाह होगा, लेकिन अगर किसी ने माले गनीमत को जमा करने के लिए या किसी इलाके को फतह करने के लिए या कुछ रिसोर्सेज को अपना बनाने के लिए जिहाद किया, तो वो फसाद फी सबीलिल्लाह तो हो सकता है लेकिन जिहाद फी सबीलिल्लाह नहीं होता। इसी चीज़ को अलामा इकबाल ने एक शेर में भी कहा कि शहादत है मतलूब व मकसूद है मोमिन, न माले गनीमत न किश्वर कुशाई। क्योंकि जब अल्लाह की रजा के लिए कोई काम किया जाता है, फिर रास्ते में अगर कोई नेमत मिल भी जाती है तो वो एक अलग चीज है। जैसे ये यहाँ सोच जिहाद के माले गनीमत के बारे में है, यही सोच ईमान वाले के हर अमल में होनी चाहिए। हर काम का असल मुहरिक क्या है? अल्लाह की रजा। फिर सवाब मिल जाए, फिर उस पे जन्नत में महल मिल जाए, उसके एक पढ़ने के 100 दरख्त लगे, मोस्ट वेलकम। जिस बात का अल्लाह ने बता दिया, अल्लाह के नबी ने बताया, वो चीज़ यकीनन हम अपनी जिंदगी में लाएंगे। लेकिन इससे एक नेकियां करने का एक मुहरक समझ में आ गया, एक रीजन समझ में आ गई, और वो क्या कि तुम अल्लाह की रजा के लिए करो। तो हम सब अल्लाह की रजा के लिए इस सूरत को शुरू करते हैं, इस नीयत से कि अल्लाह ताला हमें इसके तमाम हुक्मों पे अमल करने वाला और तमाम मना की हुई चीज़ों से रुकने वाला बना दे, और हमारे जहनों से इस्लामी नजरिया जिहाद के नाते से जो शुबहात पैदा कर दिए गए हैं, अल्लाह ताला उसको दूर करने की हमें तौफीक अता फरमाए। शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। यसअलूनक अनिल अनफाल कुलिल अनफालु लिल्लाहि वर रसूलि फत्तकुल्लाहा वअस्लिहु ज़ात बैनिकुम वअतीउल्लाहा व रसूलहु इन कुंतुम मुमिनीन। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और रहम फरमाने वाला है। ये लोग आपसे गनीमतों का हुक्म पूछते हैं, आप फरमा दीजिए कि ये गनीमतें अल्लाह की और रसूल की हैं, बस तुम अल्लाह से डरो और अपने बाहमी मामलात की इसलाह करो और अल्लाह ताला और उसके रसूल की इताअत करो अगर तुम मोमिन हो। बस ईमान वाले तो वो होते हैं, जब अल्लाह ताला का जिक्र आता है तो इनके कुलूब डर जाते हैं, और जब अल्लाह ताला की आयतें इनको पढ़कर सुनाई जाती हैं तो ये आयतें उनके ईमान को और ज्यादा कर देती हैं, और वो लोग अपने रब पर तवक्कुल करते हैं, जो कि नमाज की पाबंदी करते हैं और इनको हमने जो कुछ दिया है उसमें से खर्च करते हैं। सच्चे ईमान वाले तो ये लोग हैं, इनके लिए बड़े दर्जे हैं इनके रब के पास, और मग़फ़रत और इज्जत की रोजी है। ये थी आयत नंबर 1 से 4। इसका उनवान है माले गनीमत को छोड़ो, आपस की इस्लाह की फिक्र करो। सूरत अनफाल और ख़ास तौर पर इब्तदाई आयात ग़ज़वे बदर के तनाजुर में नाजिल हुई। नबी सल्लल्लाहु अलैहि वसल्लम को हिजरत करके मदीना गए हुए तकरीबन 2 साल हो गए थे। उस मौके पे एक ऐसा अचानक मार्का पेश आया कि जिसकी वजह से एक ऐसी जंग हुई जिसको तारीख में आज जंगे बदर के नाम से याद किया जाता है। यहाँ उसी जंग के नाते से एक सवाल उठा, और वो क्या था कि ये पहली जंग थी इस्लाम की, इसके बाद दुश्मन से जो माल हासिल हुआ उसको उस दौर में भी माल गनीमत के तौर पर हासिल किया जाता था, लेकिन इस्लाम से पहले का रिवाज क्या था कि दुश्मन से हासिल शुदा जो माल था उसको जला दिया जाता खुले मैदानों में, या बाज़ दफ़ा कुछ इस तरह के हालात होते कि उससे फ़ायदा नहीं उठाया जा सकता था। जब पहली जंग आई मुसलमानों की, तो सहाबा कराम जो अपनी ज़िंदगी के हर मरहले पर इस्लाम को अपने लिए एक लाहे अमल समझते हुए, दीन को सिर्फ वजीफे करने या कुछ आयात के पढ़ने का नाम न समझते हुए रहनुमाई हासिल करने के हमेशा हरीस रहते थे, चुनाचे उन्होंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से ये सवाल किया कि हम इस माले गनीमत का क्या करें। सवाल उनकी नज़र में अहम था, लेकिन अल्लाह की नज़र में और अल्लाह के रसूल की नज़र में ये सवाल इतना अहम नहीं था कि इसका फौरन ही जवाब दे दिया जाए, क्योंकि ये तो एक लीज प्रायोरिटी हो सकती है। किसी जगह जिहाद करने का मेन गोल ये नहीं है, ये मेन इशू नहीं है कि माल जो हासिल हुआ उसका क्या किया जाए। इसलिए अल्लाह ताला ने फौरन इस सवाल का जवाब देने की बजाय यहाँ तो कुछ ऐसे मामलात की बात कर दी जिसका ताल्लुक किसी भी गिरोह की कामयाबी का जरिया बनती है, और 40 आयात गुजरने के बाद फिर इस सवाल का जवाब दिया जो इंशाल्लाह इसी सूरत की 41 आयत में हम देखेंगे। हमारे लिए इस हिस्से से अमल की बात यही निकलती है कि आपस की इस्लाह जो है ये सबसे बड़ी चीज है। अगर आप नोट करेंगे तो यहाँ तकवा की बात है, उसके बाद आपस की اصلاح کی بات ہے، اللہ کی اطاعت اور اس کے رسول کی اطاعت، یہ پانچ چیزیں جو ہیں کسی جگہ بھی مسلمانوں کو کامیاب کرانے کے لیے کی پوائنٹس ہو سکتے ہیں. ایک روایت میں آتا ہے کہ ابو ذر رضی اللہ عنہ نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہا کہ مجھے کوئی نصیحت کیجئے، تو اس پہ آپ نے بالترتیب انہی باتوں کا تذکرہ بھی فرمایا تھا کہ اللہ کا تقوی اختیار کرو، یہ تمہارے سارے کاموں کو سنوار دے گا. کہنے لگے کہ کچھ اور نصیحت کیجئے، کہا قرآن پاک کی تلاوت کیا کرو. کہنے لگے اور بتائیے، آپ نے فرمایا زیادہ خاموش رہا کرو اور کم باتیں کیا کرو. پھر اگلی نصیحت اسی طرح کی آپ نے کی کہ کم ہنسنا اور زیادہ رونا چاہیے، ہمیشہ سچی اور حق کی بات کرنی چاہیے، اور اللہ کے بارے میں کسی ملامت کرنے والے کی ملامت سے نہیں ڈرنا چاہیے. اور اسی طرح انسان کچھ اور نصیحتوں کو اگر اپنے پلے سے باندھ لے تو امت مسلمہ کے حالات سنور سکتے ہیں. ان آیات میں اللہ تعالیٰ نے امت مسلمہ کو ایک بہت بنیادی اصول سمجھا دیا، اور وہ کیا ہے کہ جب مسلمان کسی جگہ کسی اجتماعی کام کے لیے جمع ہوں گے تو اس کام کی کامیابی اور وہاں اچھے نتائج کا آنا اس کی گارنٹی کب ہے کہ وہاں کام کرنے والے ایک دوسرے کے بارے میں کیا سوچتے ہیں. آج بھی اسلام کے نام پہ بہت سارے اتحاد وجود میں آتے ہیں، بعض سیاسی اتحاد ہوتے ہیں، بعض دینی اتحاد ہوتے ہیں، لیکن کچھ مہینے یا سال گزرنے کے بعد پھر کیا ہوتا ہے، اس طرح کی خبریں سنی جاتی ہیں کہ یہ فلاں ایک ادارہ تھا، پھر یہ ٹوٹا تو اس سے یہ ایک چھوٹا نکلا، یہ مسجد پہلے بنی پھر اس سے ایک شخص نکلے وہ دوسری مسجد بنی پھر وہاں سے تیسری بنی، یہ کیوں ہوتا ہے؟ اس لیے کہ وَأَصْلِحُوا ذَاتَ بَيْنِكُمْ کی بات نہیں. جب لوگ ایک مشترکہ کاز کے لیے کام کرتے ہیں تو ان کو وہ کاز اپنی ذات، اپنی جان، اپنے عہدے، اپنی بات سے زیادہ پیاری ہوتی ہے. وہ اسلام کو ذبح نہیں ہونے دیتے، وہ اتحاد اور اجتماعیت کو ذبح نہیں ہونے دیتے، چاہے ان کو فائدہ ہو کہ نہ ہو، چاہے لوگ ان کو اٹھا کے نیچے زمین پہ بٹھا دیں کرسی سے اٹھا کے، وہ کہتے ہیں کوئی بات نہیں، میری کیا اوقات تھی، لیکن مجھے اسلام پہ حرف نہیں آنے دینا. لیکن جہاں انسانوں کو مقصد، کوز اور اللہ کا دین اتنا بڑا نہ لگے، جہاں اپنی ذات اور اپنے نام لگیں، تو پھر وہاں وہی حالات ہوتے ہیں جو اکثر آپ لوگ ارد گرد سنتے ہی رہتے ہوں گے. تو ہم سب کو اللہ سے یہ دعا کرنی ہے کہ اللہ تو ہمیں دین کے لیے جڑ کے کام کرنے کی توفیق دے، اور ہم سب کو ان تمام نفسیاتی گروں سے پاک کر دے کہ جو انسان کو خود پسندی کی طرف مائل کریں، اور اس طرح کے کام انسان کرنے لگے کہ جس کی وجہ سے پھر اس کا معاملہ اس طرح بگڑنے لگے کہ اللہ کے نگاہوں میں اس بندے کی قدر اتنی بھی نہ رہے جتنی کہ کوئی کام نہ کرنے والے کی ہوتی ہے. کما اخرجک کا ربک من بیتک بالحق، جیسا کہ آپ کے رب نے آپ کے گھر سے حق کے ساتھ آپ کو روانہ کیا. اور مسلمانوں کی ایک جماعت اس کو گراں سمجھتی تھی، اور وہ اس حق کے بارے میں اس کے بعد کہ اس کا ظہور ہو گیا تھا آپ سے اس طرح جھگڑ رہے تھے کہ گویا ان کو کوئی موت کی طرف ہانکے جا رہا ہے اور وہ دیکھ رہے ہیں. اور تم لوگ اس وقت کو یاد کرو کہ جب کہ اللہ نے تم سے ان دو جماعتوں میں سے ایک کا وعدہ کیا کہ وہ تمہارے ہاتھ آ جائے گی، اور تم اس تمنا میں تھے کہ غیر مسلح جماعت تمہارے ہاتھ آ جائے، اور اللہ کو یہ منظور تھا کہ اپنے احکام سے حق کا حق ہونا ثابت کر دے اور ان کافروں کی جڑ کاٹ دے، تاکہ حق کا حق ہونا اور باطل کا باطل ہونا ثابت کر دے، گو کہ یہ مجرم لوگ ناپسند کریں. یہ تھی آیت نمبر 5-8. اس کا عنوان ہے اللہ منکرین حق کا زور توڑنا چاہتا تھا. اب یہاں تھوڑی سی جنگ کی سچویشن کو سامنے رکھنا ہوگا. مسلمان جب مکہ سے مدینہ ہجرت کر کے آئے تو اپنے گھر بار مال دولت جو تھے وہ مکہ میں چھوڑا ہے، سب ساتھ تو نہیں لائے جاتے ہجرت کے طور پہ. اب ہوا کیا کہ ان جگہوں پہ، ان چیزوں پہ مکہ والوں نے قبضہ کر لیا. قبضہ کیا تو جس کا مال ہوتا ہے اس کو اس کا غم تو ہوتا ہی ہے. جب مکہ سے ملک شام عموماً وہ تجارت کے لیے جاتے تھے تو راستے میں مدینہ آتا تھا. ایک قافلہ جس پہ ابو سفیان جو تھا وہ بہت سارا مال لے کے مکہ سے تجارت کے لیے ملک شام کی طرف گیا. جاتے ہوئے تو اس سے اپنے مال کو طلب کرنا ممکن نہ ہوا، لیکن جب واپسی پہ وہ اس میں بھاری سامان اور سونا چاندی اور اس طرح کی چیزوں کو لے کے نکلا تو اس وقت اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ چند لوگ جو تھے وہ اس خیال سے نکلے کہ ہم ان کا راستہ روکتے ہیں اور ان سے اپنا مال طلب کر لیں گے. نہ اس وقت جنگ کی کوئی امید تھی، نہ کچھ تھا. آپ نے کوئی بہت زیادہ شد و مد سے اس کی دعوت بھی نہیں دی، لہٰذا تھوڑی سی کوشش سے 313 کے قریب لوگ جو تھے وہ جمع ہوئے. راستے میں بدر کا مقام تھا، وہاں پڑاؤ ڈالا. جب خبریں ادھر پہنچی جنگوں میں اور ایسے حالات میں سی آئی ڈیز تو ہوتی ہیں، ابو سفیان نے مکہ کسی کو پیغام دیا کہ فوراً ہماری مدد کو آئے، ہو سکتا ہے کہ ہمیں یہاں خطرہ ہو. وہاں ابو جہل جو تھا اس نے اس موقع کو غنیمت جانا، اور پچھلے کئی سال کی دشمنی کو سامنے رکھتے ہوئے اس نے ایک بھاری بھرکم لشکر تیار کیا، اور لوگ بڑے جوش اور خروش سے گئے کیونکہ اصل معاملہ حق اور باطل قاتل کا نہیں تھا، ان کے مال کا تھا۔ اور بعض دفعہ انسان اپنے مال کے دفاع میں اتنا زیادہ سینسٹیو ہو جاتا ہے کہ جان تک دے دیتا ہے، ہر ایک نکل رہا ہے۔ کہتے ہیں کہ صرف ابو لہب نے اپنی جگہ اپنے قرض دار کو بھیجا، باقی ہر بندہ گیا، صرف پیچھے چند لوگ تھوڑے بہت رہ گئے۔ اب جو ابو جہل کے ساتھ لوگ آ رہے تھے، ان کے جدید اسلحہ تھا، ہتھیار تھے، اور آگے اس کی انشاءاللہ جہاں جہاں آیتیں آئیں گی اس کی مزید ڈسکرپشن بتاؤں گی۔ اب معاملہ کیا ہوا کہ مسلمانوں کے ہاتھ سے وہ قافلہ نکل گیا، مدینہ کے حدود سے وہ آگے چلا گیا۔ ابو سفیان نے پیغام بھیج دیا دوبارہ مکہ میں کہ اب کوئی ضرورت نہیں آنے کی، ہم لوگ بچ کے واپس آ رہے ہیں۔ لیکن ابو جہل جس کے اوپر شاید موت سوار تھی، وہ اس وقت ایک ایسے جوش میں تھا، ولولے میں تھا کہ اب آج ہم مسلمانوں کا کام ختم کریں گے۔ اس نے بہت ساری باتیں بولی جس کا تذکرہ اگلی آیتوں میں آئے گا۔ خیر، اس نے کہا ہم تو جائیں گے، اور اس طرح سے وہ جب نکلے، اب مسلمانوں کو اللہ تعالیٰ نے دونوں سامنے راستے دکھا دیے۔ ایک یہ تھا کہ ابو سفیان کے لشکر سے معاملہ ہوتا، بہت ہی آسان تھا، وہ ایک تجارتی قافلہ تھا، مال غنیمت سے بھرا پڑا تھا، کوئی ان کے پاس دفاعی چیزیں نہیں تھی۔ مسلمانوں کا فطری طور پہ ایک رجحان تھا کہ ہمارا مقابلہ جو ابو سفیان کے گروہ سے ہو، لیکن اللہ تعالیٰ نے کیا کروا دیا کہ ابو سفیان کا لشکر تو بخیر و عافیت گزر گیا، اور ابو جہل جو ایک 3 گنا زیادہ طاقت لے کے آیا، پھر اس کے ساتھ ایک معاملہ ہوا۔ یہاں اللہ تعالیٰ نے یہی بات اصول کے طور پر بتا دی کہ بعض دفعہ اللہ تعالیٰ مخصوص حالات پیدا کر کے اس طرح سے باطل کو توڑتا ہے کہ بظاہر انسان کو لگتا ہے کہ مجھے اس سے کوئی فائدہ نہیں ہوگا، لیکن وہ اللہ کا فیصلہ ہوتا ہے۔ اللہ تعالیٰ کا جو منصوبہ ہے وہ کیا ہے کہ منکرین حق کا زور توڑنا، نہ کہ مسلمانوں کو فوائد دینا۔ دیکھیں، فائدے دینے تو اللہ کے اپنے ہاتھ میں، وہ جتنی مرضی بارشیں برسوا دے، جتنا مرضی تیل نکلوا دے، جتنا مرضی وہاں فصلیں ہو گئے، اللہ تعالیٰ چاہتے ہیں کہ حق اور باطل کا جو مارکا ہے اس کے اندر اسلام کی فتح ہو۔ اور یہی آیتوں میں بات تھی کہ اللہ تعالیٰ کہتے تم کیا سوچتے ہو اور اللہ نے تمہارے لیے کیا سوچا۔ عملی زندگی میں دیکھیں تو کئی مواقع ایسے ہی ہوتا ہے، ہمارے ہاتھ سے ایک بہت سمپل سا ایزی چانس نکل جاتا ہے، ہم سوچتے ہیں ہائے یہ کیوں نکل گیا، لیکن اللہ تعالیٰ اس کو نکلواتے کیوں ہیں؟ تاکہ ہم ایک مشکل چیلنج کو قبول کریں اور ہماری خاصیتیں اور ہماری صلاحیتیں جو وہ ابھر کے آئیں، اور اس طرح پھر اللہ تعالیٰ دوسری طرف کفر کو نقصان بھی دیتے ہیں کہ اس کا زور ٹوٹے۔ یہی حال اس جنگ کے نتیجے میں ہوا، مکہ والوں کے 70 سردار مارے گئے، 70 قیدی بنا کے پیش کر دیے گئے، اور مسلمانوں کی دھاک پورے عرب پہ پھیل گئی۔ اسی لیے اس جنگ کو جنگ فرقان کہا جاتا ہے۔ اللہ تعالیٰ کبھی بھی لوگوں کے عمل کو ضائع نہیں کرتا، صرف یہ ایک انسان کا امتحان ہوتا ہے۔ کئی دفعہ ایسے حالات آ جاتے ہیں کہ ایک طرف مادی فائدہ ہوتا ہے اور دوسری طرف دینی فائدہ ہوتا ہے۔ وہ شخص جو مادی فائدے کی طرف جھک جاتا ہے، اصل میں وہ اپنے دین کے ساتھ اپنے مخلص نہ ہونے کی دلیل دیتا ہے۔ اس کے برعکس جب انسان کسی مشکل حالات میں مادی فائدے کو چھوڑ کر دین کے فائدے کو اپنا لیتا ہے، تو یہ بندہ اس بات کی دلیل بن جاتا ہے کہ اللہ کی مدد میرے ساتھ آئے گی۔ اور اللہ تعالیٰ نے یہاں یہ بات بھی بتا دی کہ اسلامی جدوجہد کا نشانہ کبھی بھی معاشی مفاد حاصل کرنا نہیں ہوتا۔ اسلامی جدوجہد کا نشانہ کیا ہے؟ کہ باطل کو مٹا دیا جائے، اس کا زور توڑا جائے، چاہے یہ کوئی نظریاتی طاقت کے ذریعے ہو یا حالات کے اعتبار سے مادی طاقت کے ذریعے سے ہو۔ اللہ کرے کہ آج کے مسلمان کو اور آج کی اس دنیا کو یہ بات سمجھ میں آ جائے کہ اسلام کا اصل مقابلہ باطل سے ہے، کفر سے ہے، کافر سے نہیں ہے۔ انشاءاللہ جب یہ سوچ سیدھی ہو جاتی ہے تو بہت ساری غلط فہمیوں کا ازالہ خود بخود ہونے لگے گا۔ اس تستغیثون ربکم فاستجاب لکم انی ممدکم بالف من الملائکۃ مردفین۔ اس وقت کو یاد کرو جبکہ تم اپنے رب سے فریاد کر رہے تھے، پھر اللہ نے تمہاری سن لی کہ میں تم کو 1000 فرشتوں سے مدد دوں گا جو لگاتار چلے آئیں گے، اور اللہ نے یہ امداد محض اس لیے کی تھی کہ بشارت ہو اور تاکہ تمہارے دلوں کو قرار آ جائے، اور مدد صرف اللہ ہی کی طرف سے ہے جو کہ زبردست حکمت والا ہے۔ اور اس وقت کو یاد کرو جب تم پر اللہ نے اونگ تاری کر دی، ایک اپنی طرف سے چین دینے کے لیے، اور تم پر آسمان سے پانی برسا رہا تھا کہ اس پانی کے ذریعے سے تم کو پاک کر دے اور تم سے شیطانی وسوسے کو دور کر دے اور تمہارے دلوں کو مضبوط کر دے اور تمہارے پاؤں جما دے۔ اس وقت کو یاد کرو جب کہ آپ کا رب فرشتوں کو حکم دیتا تھا کہ میں تمہارا ساتھی ہوں، سو تم ایمان والوں کی ہمت بڑھاؤ، میں ابھی کفار کے دلوں میں روب ڈالے دیتا ہوں، بس تم گردنوں پر مارو اور ان کے پور پور پر مارو۔ یہ اس بات کی سزا ہے کہ انہوں نے اللہ اور اس کے رسول کی مخالفت کی، اور جو اللہ کی اور اس کے رسول کی مخالفت کرتا ہے سو بے شک اللہ تعالیٰ سخت سزا دینے والا ہے۔ ذالکم فذوقوا وان للکافرین عذاب النار۔ سو یہ سزا چکھو اور جان رکھو کہ کافروں کے لیے جہنم کا عذاب مقرر ہی ہے۔ یہ تھی آیت نمبر 9 سے 14، 9 to 14۔ اس کا عنوان ہے اللہ ایمان کی بنیاد پہ مدد کرتا ہے۔ غزوہ بدر میں مسلمان نہتے تھے لیکن ایمان کی بلندیوں پہ تھے. یہ وہ مسلمان تھے جو بہت ساری مشکلات کے اندر اپنا ایمان بچا کر مدینہ میں آگئے. ایسے لوگ جو ہوتے ہیں ان کے اندر ایمان کی ایک بڑی گہری رمق موجود ہوتی ہے. ایسے لوگ اگر تھوڑے بھی ہوں تو اللہ کی مدد بہت زیادہ ہونے لگتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے مسلمانوں کو جب میدان بدر میں کھڑا کیا تو اس وقت ان کو اس طریقے سے کھڑا کر دیا تھا کہ بظاہر دیکھنے میں وہ تھوڑے تھے لیکن اللہ کی مدد سے فرشتوں کے ذریعے سے دشمنوں کی نظروں میں اپنی اصل تعداد سے کئی گنا زیادہ دکھنے لگے. یہ وہ وقت ہوتے ہیں کہ جب انسان کے اعصاب ٹوٹنے لگتے ہیں, لیکن وہ لوگ جو اللہ کے راستے میں نکلتے ہیں اللہ تعالیٰ سے اعصاب شکن حالات میں بھی ان کو آرام دلا دیتا ہے. جب مسلمان سارے دن کے تھکے ہوں اور جنگ جو ایک ایسی حالت ہے کہ جس میں انسان کی راتوں کی نیند اڑ جاتی ہے, اپنی جان کے جانے کا خوف کہاں سونے دے گا, لیکن ایسے وقت میں اللہ تعالیٰ نے ایک ایسی اونگ ایمان والوں کے اوپر طاری کر دی کہ جس کی وجہ سے صحابہ کرام رات بھر خوب اچھی طرح سوئے اور جب صبح اٹھے تو بالکل فریش تھے. ہم سب جانتے ہیں کہ ایک گھنٹے کی نیند بھی اگر آپ لے لیتے ہیں تو اس کے بعد آپ بالکل فریش ہونے لگتے ہیں. یہ اللہ کی طرف سے رحمت ہے. اللہ کے نبی نے فرمایا, ایک روایت کا خلاصہ ہے کہ نماز میں اونگ کا آنا شیطان کی طرف سے ہے اور میدان جنگ میں اونگ کا آنا اللہ کی طرف سے رحمت ہے. آج بھی آپ کسی انسان کو دیکھتے ہیں کہ وہ مشکل سے مشکل حالات میں, لوگ سوچ رہے ہیں ہائے بےچارے کی راتوں کی نیند اڑی ہوگی, اور وہ بےچارے کو سونے کے علاوہ اور کوئی فرصت ہی نہیں ہے. آج یہ جو خراسا ہے نا کہ نیند نہیں آتی, خوف بہت ہے, کیا کرے, نیند نہیں ہے, ڈپریشن ہے, گولیاں کھانی پڑتی ہیں, یہ ایک قسم کا عذاب ہے. جتنا آپ کا ایمان سچا ہوگا آپ اپنی جگہ پہ بیٹھے سو جائیں گے, پرواہ بھی نہیں ہوگی. کئی لوگوں کو آپ اس طرح دیکھتے ہوں گے کہ ان کو بالکل کیئر نہیں ہوتی, لوگ ان کے پاس ہیں کیا ہے, اور وہ مزے سے سو جاتے ہیں. یہ کسی انسان کے اللہ کے اوپر اپنے معاملات کو چھوڑ دینا ہے. لہٰذا اللہ تعالیٰ نے ان آیات میں ان مختلف چیزوں کو بتایا کہ جس طریقے سے مسلمانوں کی مدد کی. پھر اسی طرح ایک اور ریفریشمنٹ انسان کی ہوتی ہے نہا لینے سے. اب غزوہ بدر تھی, حالات ایسے تنگی کے تھے, سارے دن کی محنتیں تھی اور کئی دن کی چپکلش چل رہی تھی. اللہ تعالیٰ نے دوسری مدد کیا کی کہ بارش برسا دی. اور بارش کیسے برسی کہ مسلمانوں کے اوپر تو وہ اس طرح برسی کہ ایک تو ان کو جو غسل کی حاجت تھی وہ بھی صاف ہو گئی, پھر اس کے اوپر جس جگہ پہ مسلمان کھڑے تھے وہ مٹی جم گئی, سٹیبل ہو گئے. لیکن کافر چونکہ ڈھلان کی طرف تھے تو وہاں پانی جمع ہو گیا جس کی وجہ سے ان کے قدم اکھڑنے لگے اور وہ کیچڑ بن گیا. اللہ تعالیٰ ایک ہی چیز کو ایک کے لیے خیر اور دوسرے کے لیے شر کیوں بناتا ہے؟ اس کا اثر بندے کا ایمان ہوتا ہے. بعض دفعہ ایک ہی چیز جو ایک بندے کو خیر کی لگتی ہے لیکن دوسرے کو وہ شر کی لگنے لگتی ہے. اللہ کا نام لے کے گلوکوز بھی منہ میں ڈال دے گا تو اللہ اس کو شفا دے دے گا, اور ایک وہ ہے کہ جس کو بڑی بڑی دوائیاں کھانے کے بعد بھی شفا نہیں ملتی. یاد رکھیے دنیا کی ہر چیز کا تعلق ہمارے ایمان کے ساتھ ہے. ہم اللہ سے وہی پاتے ہیں جو ہم اللہ کو دیتے ہیں. پھر اسی طرح فرشتوں کو بھیجا. فرشتوں کا بھیجنا بھی اصل میں مسلمانوں کو ایک تسلی دینے کی بات تھی. اصل مدد تو اللہ کی طرف سے ہے. یہ ساری نعمتیں کس کو ملتی ہیں جو اللہ کے راستے میں جم جائے؟ اصل استقامت یہ ہے کہ آپ اللہ کے راستے میں جم جائیں, چاہے وہ میدان جنگ ہو, چاہے وہ علم کا میدان ہو, چاہے کسی نیکی کے کرنے کی نیت ہو. جو بندہ اللہ کے راستے میں جم جاتا ہے پھر اللہ دشمنوں کے دلوں میں ان کا روب ڈال دیتا ہے, اور جو بندہ خود اپنے دشمن سے ڈر جائے پھر اللہ تعالیٰ اس کو فتح نہیں دیتا بلکہ شکست ہی اس کا مقدر بن جاتا ہے. یا ایھا الذین آمنوا اذا لقیتم الذین کفروا زحفا فلا تولوہم الادبار. اے ایمان والو, جب تم کافروں سے دو بدو مقابل ہو جاؤ تو ان سے پشت مت پھیرنا, اور جو شخص ان سے اس موقع پر پشت پھیرے گا مگر ہاں جو لڑائی کے لیے پینترا بدلتا ہو یا اپنی جماعت کی طرف پناہ لینے آتا ہو وہ مستثنا ہے, باقی اور جو ایسا کرے گا وہ اللہ کے غضب میں آ جائے گا اور اس کا ٹھکانہ دوزخ ہوگا جو بہت بری جگہ ہے. یہ تھی آیت نمبر 15 سے 16. اس کا عنوان کیا ہے؟ میدان جنگ سے پیچھے ہٹنا دین کے ساتھ غیر سنجیدہ ہونے کی دلیل. ہر انسان کی زندگی میں یہ معاملہ آتا ہے, ایک طرف اس کی جان ہوتی ہے اور دوسری طرف اسلام کی جان ہوتی ہے. جو بندہ اپنی جان کو بچا کے اسلام کو ذبح کر دے ایسا شخص اللہ کی نگاہوں میں خس و خاشاک کی طرح ہلکا ہونے لگتا ہے, لیکن وہ شخص جو اپنی جان مال تمام چیزوں کو چھوڑ کے اللہ سبحانہ تعالیٰ کی رضا کے لیے اس کے دین کو پا لیتا ہے تو اس وقت پھر اللہ تعالیٰ اس کو اپنی مدد دیتے ہیں. اسی لیے میدان جنگ سے پیچھے ہٹنا کبیرہ گناہوں میں سے, کیونکہ ایسے حالات میں انسان اس بات کی دلیل دے دیتا ہے کہ اس کو مقصد پیارا نہیں تھا, اپنی ذات پیاری تھی. اور ایسا شخص حق کی زندگی کی بازی کے اندر اپنی جان کو تو بچا لیتا ہے لیکن حق کو گرا دیتا ہے. ایسے موقع پہ ایک اور بھی نقصان ہوتا ہے, اور وہ کیا ہے کہ ایک چھوٹا سا واقعہ ایک بہت بڑے واقعے کا پیش خیمہ بن جاتا ہے. کسی ایک انسان کا پیچھے ہٹنا بعض دفعہ پوری فوج کے حوصلوں کے توڑنے کا ذریعہ بن جاتا ہے. تھوڑی سی بھگدڑ مچتی ہے, اسے حالات بدل جاتے ہیں, اور ایسے وقت میں بھگدڑ کا مچنا بعض دفعہ بہت سارے لوگوں کی جانوں کو لینے کا سبب بن جاتا ہے. اور اللہ تعالیٰ نے یہاں کچھ ایکسیپشن डिस्क्रिप्शंस भी दे दिए कि हाँ जंगी हिकमत अमली के तहत अगर कोई आगे पीछे होना चाहे तो उसमें कोई कबाहत नहीं है। आज भी आप देखिए कि असल में ये बात जंग के तौर पे दिख रही है, लेकिन इसकी बहुत सारी मिलती जुलती सूरतें जिंदगी के मुख्तलिफ मराहल में भी आती हैं। बाज दफा एक शख्स बिल्कुल आमेजिशों से पाक साफ सुथरा निखरा हुआ पैगाम अल्लाह के सामने रखता है। अब ये उसका एक किस्म का जिहाद होता है क्योंकि उस दौर के लोग उस दीन से आशना नहीं होते। ऐसी बात को सुनने के बाद लोग एकदम हैरान होने लगते हैं, कोई परेशान होने लगते हैं, कोई अपनी पिछली निस्बतों को नहीं छोड़ना चाहते। नतीजा क्या होता है कि बहुत थोड़े लोग उस पुकार पे लब्बैक कहते हैं। ये वक्त उस पुकारने वाले के लिए एक बहुत बड़े इम्तिहान का होता है। उस वक्त वो अपने दीन से पीछे हट के मसलहत वाला दीन लोगों को अगर पेश करेगा, फ्लूटेड दीन पेश करेगा, अपने असूलों पर समझौता कर लेगा, उसके साथ लोगों की एक भीड़ जमा होगी। लेकिन अल्लाह ताला ने बताया कि ऐसे वक्त में बेसब्री नहीं करनी। जो जम जाएगा, एक वक्त आएगा कि वो लोग जो आज उसके हक से नाशना है, जब उनको खुद उसी हक के अंदर अपनी जिंदगी और अपनी आखिरत की फलाह और खैर दिखेगी, वो खुद बहुत उसमें आएंगे। और ये वक्त एक ऐसा वक्त है जैसे मैदान जंग से अपने आप को पीछे करने वाला उस वक्त के सिपाहियों की जान का दुश्मन होता है। इसी तरह याद रखिएगा कि एक प्लूटेड माशरे के अंदर एक सच्चा दीन पेश करने वाला अगर वो कॉम्प्रोमाइज कर देता है तो पूरे का पूरा दीन खतरे पे आ जाता है। लोग कहते हैं कि अच्छा फिर यही दीन ठीक होगा। तो लिहाजा हक के खातिर जान देनी पड़े, चाहे मैदान जंग में हो चाहे मैदान तबलीग में, हक पे कभी भी समझौता ना कीजिए। इंसान के लिए बहुत आसान होता है लोगों की भीड़ देख के काम करना, लेकिन जहाँ भीड़ ना हो वहाँ हजरत नूह अलैहिस्सलाम को याद कर लिया जाए। 950 साल की तबलीग के अंदर सिर्फ 70-80 लोग, हर 9-10 साल के बाद एक शख्स बनता है। आज दीन के नाम पे हम क्यों बड़े बड़े झमघट्टे चाहते हैं? हम क्यों कहते हैं कि अगर लोग ज्यादा होंगे तो स्पीच लंबी होगी, लोग थोड़े होंगे तो स्पीच छोटी होगी, और अगर हमें बुलाना है तो इतनों को बुलाओ फिर हम आएंगे? ये बातें एक वक्त तक मजबूरी के तहत सही भी हो सकती हैं, लेकिन ये एक दीनदार का मिजाज नहीं होता। या फिर वही अनफाल वाली बात याद रखिये कि ये सब कुछ मिल जाना, जैसे मैदान जंग में जाके कोई माल गनीमत मिल जाना या फतेह हो जाना, ये सेकेंडरी थिंग है। मुसलमान फतेह के लिए नहीं लड़ता, मुसलमान माल गनीमत के लिए नहीं लड़ता, वो तो सिर्फ इसलिए लड़ता है कि या मेरा रब मुझे इस दुनिया में कबूल करके गाजी बना दे और मैं शहादत हक का लंबरदार बन जाऊं, या फिर मुझे अपने रास्ते में कबूल करके शहीद कर दे। बिल्कुल यही सोच एक सच्चे दाई दीन की होनी चाहिए। यानी सूरत अनफाल और तौबा अगर हम खुल के पढ़ लें तो मुझे लगता है कि दीन का 80% मिजाज हमें समझ में आ जाता है। हमने इन सूरतों को समझा ही नहीं, और आज इसीलिए हमसे ज्यादा दुश्मनों को ये सूरतें बुरी लगती हैं और ऐसे मुतालबे उठते हैं कि इन सूरतों को कुरान पाक से निकाल दो। तो अल्लाह ताला हमें अपनी बातों को समझ के खुद ही अपनी इस्लाह करने वाला बना दे। फलम तक तुलू हूँ वाला किन्नल्लाह कतल हूँ, सो तुमने इनको कत्ल नहीं किया लेकिन अल्लाह ने इनको कत्ल किया, और आपने खाक की मुट्ठी नहीं फेंकी बल्कि अल्लाह ने वो फेंकी, और ताकि मुसलमानों को अपनी तरफ से इनकी मेहनत का खूब एवज दे। बिलाशुबा अल्लाह ताला खूब सुनने और जानने वाला है। एक बात तो ये हुई और दूसरी बात ये है कि अल्लाह ताला काफरों की तदबीर को कमजोर करना चाहता था, और अगर तुम लोग फैसला चाहते तो वो फैसला तुम्हारे सामने आ मौजूद हुआ, और अगर बाज आ जाओ तो ये तुम्हारे लिए नहायत खूब है, और अगर तुम फिर वही काम करोगे तो फिर हम भी वही काम करेंगे, और तुम्हारी जमीयत जरा भी तुम्हारे काम न आएगी ख्वाह वो कितनी ही ज्यादा हो। और वाकई बात यह है कि अल्लाह ताला ईमान वालों के साथ है। यह है आयत नंबर 17 से 19, 17 to 19। इसका उनवान है अल्लाह के हाँ जाती अमल की कीमत है ना के खारजी निस्बत की। ये आयत भी मैदान बदर ही से मुतल्लिक है। रिवायत में आता है कि जब बदर की जंग शुरू हुई अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जुबान पे अल्फाज थे, या रब्बी तुहलिका हाज़िहिल उसाबति फलन तुबद फिल अर्दी अबदा, अल्लाह अगर आज इस मुट्ठी भर जमात को तूने खत्म कर दिया तो जमीन पर फिर तेरी कभी परस्तिश ना होगी। यानी ये 313 मोती मैंने बड़ी मेहनत से चुने हैं, अगर आज ये खत्म हो गए तो फिर तेरा नाम कहाँ से होगा। और साथ ही आपने जमीन से एक मुठ्ठी भर खाक ली और इस तरह मुशरिकीन की तरफ फिरते हुए शाहतिल वजूह कहते हुए, यानी चेहरे बिगड़ जाएं और आप वहां से हटे, अल्लाह ताला ने उस मट्टी का एक एक जर्रा जो था काफिरों की आंखों में डाल दिया, जिसकी वजह से फिर उनको मुसलमानों के साथ लड़ना मुश्किल हो गया और मुसलमानों ने जिसको चाहा आसानी के साथ कत्ल कर दिया और गिरफ्तार किया। बजाहर ये एक मुट्ठी थी खाक की, लेकिन इसमें एक बहुत बड़ा असूल था कि हाथ किसका था, वो अल्लाह के रसूल का था। और वो हाथ क्यों इतना अहम था? क्योंकि वो अल्लाह की रजा के लिए निकला था। हम सब के लिए ये एक पैगाम है कि जब अल्लाह किसी मुसलमान की मदद करना चाहता है तो वो मट्टी को बुलेट बना दे, वह बाबिलों की कंकरियों के बॉम्ब बना के अब्रहा के लश्करों पे डाल दे। असल बात उसकी है, जब हाथ ईमान वाला होता है तो मट्टी बुलेट बन जाती है, और जब हाथ कमजोर होते हैं तो बड़ी बड़ी एटमी ताकतें भी बेकार हो जाती हैं। असल जरूरत यह है कि वो ईमान और वो जुरत पैदा की जाए, इंसान को असबाब की जरूरत नहीं। आज भी ऐसे वाकयात मिलते हैं कि जो लोग किसी भी जगह अल्लाह के दीन के लिए जाते हैं और लड़ते हैं, और वो कहते हैं कि बाज दफा तलवारें नहीं होती और हम लकड़ियों को उठा के दुश्मनों की तरफ मारते हैं, और वही हालात होते हैं कि अल्लाह ताला मदद देता है। गज़वे बदर में एक ऐसा वाकया आया, हजरत उकाशा रजी अल्लाह अन्हु नबी सल्लम के पास आए, कहा अल्लाह के नबी तलवार टूट गई है, क्या करूं? आपने कहा मेरे पास कुछ नहीं है, मैं क्या दूं? एक लकड़ी का टुकड़ा पड़ा हुआ था जमीन पे, अल्लाह के नबी सल्लम ने उसको पकड़ा और उकैशा को कहा कि इसी से काम चलाओ, और वो लकड़ी का टुकड़ा आपके हाथ में आने की देर थी, वो एक चमकती हुई तलवार बन गई, और उस एक तलवार से फिर उकैशा ने इतने काफरों को मारा, मरते दम तक वो तलवार उनके पास रही। ये लकड़ी कैसे लोहा बन जाती है, यह असल ईमान की गर्मी होती है। और अल्लाह ताला मुसलमानों को इसमें यही बात बताते हैं कि जो लोग अल्लाह के नाम पे निकलते हैं फिर उनकी मदद करना अल्लाह के जिम्मे है। लोग कितनी साजिशें कर ले, अल्लाह ताला उनकी साजिशों को बेअसर करने के लिए तैयार है। कोई ऐसे मुसलमान को मकलूब कर ही नहीं सकता जिसके साथ अल्लाह की मदद होती है, लेकिन जब ईमान वाले अपने इरादे को अल्लाह के इरादों के साथ मिलाएं तभी ये काम होता है। लेकिन अगर इंसान जाए तो मैदान जंग में, या निकले तो अल्लाह के नाम पे लेकिन अंदर अजायम कोई और हों, इरादे कुछ और हों, तो ऐसे लोगों के लिए अल्लाह की मदद नहीं आती। फिर एक और वाकया हुआ कि जब अबू जाहल और उसका लश्कर मक्का से निकलने लगे तो अबू जाहल ने काबा के खिलाफ को पकड़ के दुआ मांगी कि अल्लाह इन दो गिरोहों में से जो तेरी नजर में बड़ा प्यारा है और जो सिला रहमी करने वाला है और जो बड़ा मुअज्जज है, आज तू उनको फतह दे। आप सोचिए कि उसको ये यकीन किस बात का था। हम लोग जो खाना काबा की खिदमत करते हैं, तवलियत करते हैं, और हम रिश्तेदारियों को जोड़ के रखते हैं, उनकी नजर में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तो रिश्तेदारों को काटने वाले थे। आज भी दीन वालों को लोग पहला दाम यही देते हैं कि इनकी वजह से घर टूटने लगे। लो अब ये कैसी बहू आ गई है कि अब मेरे बेटों को लग कर रही है, अब ये कैसा पर्दा है कि भाई अब एक घर में भाई बहन मिलके ना बैठे। इस तरह के ताने आज भी दिए जाते हैं। अबू जहल को भी ये पूरा यकीन था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम नाउज़ुबिल्लाह एक मुल्हिद है, या उन्होंने दीन के नाम पे फितने और फसाद पैदा कर दिए, लेकिन वो अपनी ही बददुआ का शिकार हो गया और अल्लाह ताला ने उसी को बदर के अंदर हलाक कर दिया। अल्लाह ताला ने यहाँ ये बात बता दी कि अबू जहल का ये कहना असल में इस बात का इजहार था कि उसको अपने ऊपर फखर था। और जब लोग दीन के कुछ जाहरी काम करके फखर की नफ्सियात का शिकार हो जाए ना, कि हम हरम के पासवान हैं और हम इब्राहिम और इस्माइल की निस्बत रखने वाले हैं, हमारे पास इतनी फजीलतें और हम मस्जिदें बनाने वाले, और इस तरह की जाहरी नेकियां करके जब लोग अपने आपको दीनदार समझते हैं, तो असल में वो इसी बात का इजहार होता है कि अल्लाह ताला फिर किसी के जाहरी निस्बत से नहीं मरूब होता, असल बात किसी के अंदर के अमल की है। गो के उस वक्त के हालात ये साबित कर रहे होंगे कि अल्लाह के नबी सल्लम रिश्तों को तोड़ने वाले और उम्मत का बंटवारा करने वाले हैं, लेकिन अल्लाह ने अल्लाह के नबी की मदद करके ये बता दिया कि अबू जहल की जो खुशफहमी थी अपने बारे में वो कितनी बड़ी गलत फहमी थी।